अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड।
एनआईसी एसिया बैंक पनि साथी पनि।
बरसात भयो कि बर्दियामा हुलाकी राजमार्गमा पानी ताल, महामारी रूप लिएपछि थारू गाउँमा सिकल सेल जाँच हुँदै।
बाँकेको खजुरा क्षेत्रको समग्र विकासका लागि विज्ञ समूह बनाइने, जाजरकोटका अधिकांश विद्यालय भवनको निर्माण कार्य अधुरो।
पहिरोले ठाउँ ठाउँमा ग्रामीण सडक अवरुद्ध, बझाङमा विद्यालय बग्यो, दाङ अपहरण काण्डका योजनाकारसहित 6 जना पक्राउ।
र म्यादी प्रहरीलाई दाङमा रित्तो चेक, खराब मौसमले 2 दिनदेखि हेलिकप्टर रोकिँदा सल्यान बस दुर्घटनाका घाइतेको बिजोग।
आफ्नो सवारी साधनलाई ठिक अवस्थामा राख्न त्यति नै जरुरी छ जति आफू स्वस्थ रहन।
समय समयमा सर्भिसिङ गराएर आफ्नो सवारी कन्डिसनमा राख्नुहोस्। सजग हुनुहोस्, पूर्व तयारी गर्नुहोस् ताकि दीर्घ झन्झट बेहोर्न नपरोस्।
जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी हुन्डाई नेपालको सामाजिक प्रयास।
पश्चिम डायरीको सुरुमा बर्सात र बर्सातले गरिरहेको असर सम्बन्धी खबरहरू छन्। ठाउँ ठाउँमा राजमार्ग नै अवरुद्ध हुन थालेका छन्। बझाङमा एउटा विद्यालय बगाइदिएको छ। बर्दियामा हुलाकी राजमार्गमा पानीको ताल जस्तै बनेको खबर छ। सुरुमा मधुबन नगरपालिकाका गल्ला व्यवसायी कृष्ण सिग्देलले सदरमुकाम गुलरियाबाट आफ्नो घर लाली बजारतर्फ फर्कन लाग्दा बुधबार पानीमा डुब्ने लागेको कारको तस्विर फेसबुकमा पोस्ट गर्दै लेख्नुभयो, आजको युगमा हुलाकी सडकको हालत, कार पानीमा जहाज तैरेको जस्तो देखिने त्यो फोटो बर्दियावासीको फेसबुक वालमा अहिले भाइरल बनेको छ। गुलरिया हुँदै भुरीगाउँसम्म पुग्ने उक्त खण्डको सडकमा खहरे उर्लिएको जस्तो देखिन्छ। घाम लाग्दा सुकिहाल्ने, पानी पर्ने बित्तिकै खहरे जस्तै पानी बग्ने यस सडकमा आउजाउ गर्न निकै कष्टकर छ। बिहिबार राजापुरबाट कामका लागि सदरमुकाम गुलरिया आएका सौगात रिजालले 24 किलोमिटर यात्रा गर्न 5 घन्टा लागेको बताउनुभयो। कारमा चढेर आएका उहाँ कृषि कार्यालयमा भेटिँदा हिलामे देखिनुहुन्थ्यो। यो सडक नबन्दा म जस्ता धेरैले माटो खाँदै सदरमुकाम पुग्न बाध्य छौँ, उहाँले आक्रोशित हुँदै भन्नुभयो। हुलाकी सडक अन्तर्गत जिम्मा पाएका ठेकेदारले समयमा काम नगरी गरेको लापरवाहीले बजार क्षेत्र पनि डुबानमा परेको मधुबन नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज नेउपानेले बताउनुभयो। आजको नागरिक दैनिकमा निर्मल घिमिरेले यो खबर लेख्नु भएको छ।
यस्तै वर्षात सुरु भएसँगै जाजरकोटका आधा दर्जन सडक अवरुद्ध भएका छन्। पहिरो, हिलो र खहरे खोलाका कारण यातायात सञ्चालन नहुँदा यात्रुलाई शास्ति भएको छ। गत सातादेखिको वर्षातले सडकमा पहिरो खस्दा तथा भत्किँदा हिलामे हुँदा र खहरे खोला बग्दा यातायात सञ्चालनमा कठिनाई भएको छ। खलङ्गा रिम्ना, खलङ्गा पचकटिया, छेडा थला, कुदु, जगतिपुर, फेरा कार्कीगाउँ, बोरा छिप्रेना बगर, तल्लु बगर लगायतका सडकहरू अवरुद्ध भएको कान्तिपुरमा भीमबहादुर सिंहले जाजरकोटबाट खबर लेख्नु भएको छ।
यस्तै बझाङको खबरमा निरन्तर वर्षापछि पहिरो खस्दा सोमबार अस्ति साँझ जिल्लाको दक्षिणी भेग बुङ्गल नगरपालिका 6 बुङ्गलमा एक विद्यालय बगाएको छ। दुर्गा भवानी उच्च माविका 2 भवन बगेपछि त्यहाँ अध्ययनरत करिब 700 विद्यार्थी प्रभावित भएका छन्। सिमाल तोला भन्ने ठाउँमा रहेको विद्यालयको 22 कोठे भवन, कम्प्युटर कोठा, कार्यालय, स्टाफ कोठा र कक्षा कोठा सबै बगेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वसन्त प्रताप सिंहले कान्तिपुरमा लेख्नु भएको छ।
पश्चिम तराईका थारू समुदायमा सिकल सेल एनिमियाको महामारी फैलिँदै गएपछि यसका पीडितको पहिचान गर्न बालबालिकादेखि वृद्धहरूको रगत जाँच गर्न थालिएको छ। समयमै रोगीको पहिचान भए उपचार गरेर जीवन जोगाउन सक्ने भन्दै रगत सङ्कलन गर्न थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकीले रगत निशुल्क जाँच गरिरहेको छ। एनिमियाको लक्षण देखिएका र नदेखिएका थारू समुदायका सबैको रगत सङ्कलन भइरहेको छ। उक्त रोगका बिरामीको शरीर हाडजोड्नी दुख्ने पटक पटक जन्डिस रक्त अल्पता र निमोनियाको समस्या देखिने चिकित्सकहरू बताउँछन्। सिकल सेलको पहिचान हुन नसक्दा अधिकांश पीडितले बात युरिक एसिड हाड जोड्ने र नसारोग औषधि सेवन गर्न बाध्य छन्। हिजो बाँकेको बैजनाथ गाउँपालिका टिटिहरियाका 210 भन्दा बढीको रगत सङ्कलन गरिएको छ। सोमबार राति सुनारी गाउँपालिकाको बैजापुरका 246 रगत लिएको थियो। थारू बाहुल थप क्षेत्रमा एनिमिया परीक्षणका लागि रगत सङ्कलन भइरहेको जनस्वास्थ्यले जनाएको छ। भेरी अञ्चल अस्पतालमा हालसम्म करिब 500 भन्दा बढी सिकल सेलका बिरामी फेला परिसकेका छन्। तीमध्ये अझै पनि 150 बिरामी अस्पताल भेरी अञ्चल अस्पतालको सम्पर्कमा रहेको खबर आजको कान्तिपुरमा ठाकुर सिंह थारूले लेख्नु भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका 5 53 वर्षीय व्यवसायी राजकुमार श्रेष्ठलाई अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले थप 6 पक्राउ गरेको छ। हिजो बेलुका तुलसीपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। घटनाका मुख्य अभियुक्त सल्यान झिम्पे कोरबाङ 5 घर भइहाल दाङको हेकुली 6 बालापुर बस्ने 37 वर्षीय मानबहादुर भण्डारी, शान्तिनगर 4 घर भइहाल तुलसीपुर 6 स्याउली बजार बस्ने 39 वर्षीय टिकाराम घरती र छोरी 18 वर्षीय पूजा घरतीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले बाँकेको डुडुवा गाउँपालिका 6 स्थित नेपाल भारतको सिमानामा पर्ने हिर्मिनियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी धीरज प्रताप सिंहले बताउनुभयो। यसै गरी उक्त घटनाका मुख्य योजनाकारहरू तुलसीपुर उपमहानगरपालिका 8 28 वर्षीय भूपेन्द्र भण्डारी र सोही ठाउँका बेलुवा विश्व शिव ज्योतिका 41 वर्षीय नारायण ओलीलाई तुलसीपुर र तुलसीपुर 11 कटाहाका 30 वर्षीय खुमबहादुर केसीलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले फरार अभियुक्तबारे सूचना दिनेको नाम गोप्य राखी 1,00,000 रुपियाँ पुरस्कार दिने घोषणा समेत गरेको थियो। विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको एसपी सिंहले बताउनुभयो। यसैबीच पक्राउ परेकाहरूले श्रेष्ठसँगै अपहरणमा परेका घोराई हापुरका 28 वर्षीय रणबहादुर घरतीको पनि हत्या गरेको स्वीकार गरेको एसपी सिंहले बताउनुभयो। कान्तिपुरमा खबर छ।
खजुरा गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूले नीतिगत र प्राविधिक दिशा निर्दिष्ट गर्न विज्ञ समूह बनाइने भएको छ। त्यसको पूर्वाभ्यासमा लागेका नवनिर्वाचित जनप्रतिनिधिहरूले सरकारवालासँग अन्तर्क्रिया गरिरहेका छन्। म एक्लैले मात्र केही गर्ने होइन, खजुरा गाउँपालिकाका नवनिर्वाचित प्रमुख किस्मत कुमार कच्छेपतिले भन्नुभयो। सबैका साथ लिएर खजुराको विकासका लागि परामर्श गरिरहेको छु। कच्छेपतिले सबै प्राथमिक क्षेत्रका विज्ञहरूको प्रतिनिधित्व रहने गरी 10 समूह बनाउन लागेको जानकारी दिँदै 100 दिनभित्रै खजुरालाई नमुना गाउँपालिकाका रूपमा उभ्याउने पूर्वाधारको खाका तयार गर्ने लक्ष्य सुनाउनुभयो। बाँकेको खजुरा गाउँपालिकाको दीर्घकालीन योजनाका लागि विज्ञहरूसँग परामर्शमा नवनिर्वाचितहरू केन्द्रित भएका छन्। आजको दैनिक नेपालगञ्जमा खबर छ।
जाजरकोटका अधिकांश विद्यालय भवनहरूको निर्माण कार्य अधुरो छ। जिल्ला शिक्षा कार्यालय र विद्यालयको लापरवाहीका कारण विद्यालय भवन निर्माणको काम अधुरै रहेको हो। चालु आर्थिक वर्षमै सक्नुपर्ने भवन निर्माणको काम अलपत्र परेको छ। अधिकांश विद्यालयले काम निकै ढिलो सुरु गरेका छन्। केहीले काम देखाउनलाई मात्र सुरु गरेको अभिभावकहरूको भनाइ छ। केही विद्यालयले सिमेन्टको पर्खा लगाउनु पर्नेमा माटो र ढुङ्गाको पर्खा लगाएको पनि पाइएको छ। भवन निर्माणका योजना लिँदा राजनीतिक दलको सोर्सफर्स लगाए पनि निर्माणमा कुनै चासो नदेखाएका कारण भवन निर्माणको काम अधुरै रहेको बारेकोट गाउँपालिकाका साहुबाडाका नवराज शाहीले बताउनुभयो। जनक केसीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नुभएको छ। यस वर्ष विभिन्न विद्यालयका कक्षा कोठाको मर्मत सम्भार भनेर आएको बजेट अनुसार त्यहाँ काम पनि भएको छैन। पश्चिम डायरीमा बाँकेमा दैवी प्रकोप उद्धार समितिको विपद पूर्व तयारी।
हामीसँग भएका उद्धारका सामग्रीहरू विपद जोखिम मानिएका क्षेत्रहरूमा तयारी खाना हामीले पुर्याइसकेका छौँ। ₹2,00,000 बराबरको सुरक्षा निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन गरेका छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको, कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र।
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँकी बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै यस कार्यक्रममा प्रवेश गर्नका लागि त्रिविद्वारा लिइने इन्ट्रान्स एक्जामको निशुल्क तयारी कक्षाहरू सञ्चालन भइरहेकोले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
यही ज्येष्ठ 16 गतेदेखि कक्षा सञ्चालन भइरहेको छ।
स्थान कलेजको आफ्नै भवन, सम्पर्क बाँके बागेश्वरी कलेज, सुर्खेत रोड, नेपालगञ्ज, बाटिका होटलको ठिक अगाडि।
सम्पर्क नम्बर 081-520-570, 98-580-2705 र 98-580-40-132।
गजबको तयारी चौचौ, स्वाद र स्वास्थ्य दुवै गजबको,
टेस्ट गजबको, हेल्थ गजबको,
गजबको तयारी चौचौ, सबै मिली खाऊ, गजबको तयारी चौचौ, 20% एक्स्ट्रा तर मूल्य उही, सिद्धि विनायक स्न्याक्स एन्ड नुडल्स प्राइभेट लिमिटेडद्वारा उत्पादित।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके, हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके,
फोन नम्बर 081-414-007 र 98-482-63-399।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकेमा दैवी प्रकोप उद्धार समितिले विपद पूर्व तयारीका सम्पूर्ण कार्यक्रम तयारी अवस्थामा रहेको जनाएको छ। निरन्तरको झरीपछि राप्ती नदीमा आउन सक्ने बाढी, जिल्लामा रहेका खहरे खोलालाई समेत दृष्टिगत गरी जिल्ला प्रतिकार्य योजना तयार पारिएको छ। थप कुराकानी गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले 1 महिना अगाडिदेखि नै यो मनसुन पूर्व तयारीको कार्यक्रमहरू बनाइसकेको छ। त्यस अन्तर्गत 1 महिना अगाडि हामीले जिल्ला विपद प्रति कार्य योजना तयार गरेर स्वीकृत गरेर त्यसलाई कार्यान्वयन गरिसकेका छौँ र यस अन्तर्गत हामीले 15 दिन अगाडि, आजको मितिले 15 दिन अगाडि नै त्यहाँ सामग्री, ड्राई फ्रुट, तयारी खाना हामीले पुर्याइसकेका छौँ रु 2 लाख बराबरको। त्यस्तै हाम्रो स्थानीय सुरक्षा निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन गरेका छौँ। हामीसँग भएका उद्धारका सामग्रीहरू विपद जोखिम मानिएका क्षेत्रहरूमा क्रमशः हामी पठाइरहेका छौँ।
बाँकेमा त योजना पनि बनेको छ, काम कसरी भइरहेको छ अहिले?
10 विषयगत क्षेत्रहरू छन्, त्यसमा गैर सरकारी संस्थाको उपस्थिति छ। जस्तो शिक्षा एउटा विषयगत क्षेत्र हो, स्वास्थ्य अर्को हो, कृषि खाद्यान्न अर्को हो, खोज तथा उद्धार अर्को हो, पुनर्स्थापना अर्को हो, संरक्षण अर्को, यी सबैमा गैर सरकारी संस्थाहरूको उपस्थिति त्यसमा रहेको छ,
जसले गर्दा छिटो छरितो उद्धार गर्न सक्ने, सुरक्षित ठाउँमा ल्याउन सक्ने अवस्था चाहिँ रहन्छ
र यो राहत वितरण गर्नुपर्ने अवस्थामा यो एकद्वार पनि यसबाट कायम हुन्छ। कहीँ जाने, कहीँ अभाव हुने, कहीँ दोहोरिएर जाने, त्यो अवस्था चाहिँ रहन्छ। गत वर्ष बढी जोखिम मानिएको फतेपुरको खल्ला झगडिया भन्ने स्थान थियो, त्यो स्थानमा अहिले पक्की तटबन्ध बनाइसकेका छौँ। विगतमा हिउँदमा गर्नुपर्ने कामहरू हामीले त्यतिखेरै गरेको हो र अहिले पनि कुनै मानवीय क्षति नहोस् भन्नको लागि हामीले पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरेका छौँ। हाम्रो कुसुम स्थित मापन केन्द्रबाट हामीलाई जानकारी प्राप्त हुनासाथ हामी मातहतका सुरक्षा निकायहरू र स्थानीय विपद व्यवस्थापन समितिलाई त्यसको बारेमा जानकारी गराउँछौँ र उहाँहरू मार्फत त्यो जोखिम भएका ठाउँहरू बाढीले प्रभावित पुर्याउन सक्ने ठाउँहरूका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जानको लागि भनेर हामी त्यो भन्नेछौँ र त्यो तयारी पनि हामीले गरिरहेको अवस्था छ।
राप्ती पारीको क्षेत्रलाई प्रभावित क्षेत्र र अन्य नदीनालाका छेउमा भएका जहाँ अव्यवस्थित बसोबास छ ती क्षेत्रहरूमा पनि जोखिम हुने अवस्था रहन्छ। योभन्दा अगाडि वर्षातमा पीडित भएका बाढी पीडितहरूको अझै पनि व्यवस्थित बसोबास छैन, त्यसले गर्दाखेरि पनि फेरि बाढी आयो भने फेरि पनि उनीहरू पीडामा पर्न सक्ने अवस्था रहन्छ। त्यसैले यसको दीर्घकालीन उपायबारे केही सोच्नु भएको छ कि छैन?
दीर्घकालीन उपायको रूपमा पक्की तटबन्धको निर्माण नै हो महत्त्वपूर्ण कुरा हो त्यो। त्यस्तै जुन व्यक्तिहरूको जोखिममा बस्ती छ त्यस्तो बस्तीमा घर नबनाउनु नै नबस्नु नै उपयुक्त हुन्छ र विगतमा जसरी बाढीले क्षति पुर्याएको थियो त्यसको पुनर्स्थापनाको लागि नेपाल सरकारले अहिले जसको जग्गा नै छैन उसलाई 3,00,000 रुपियाँ र जसको जग्गा छ जसको जग्गा नै छैन उसलाई 3,00,000 रुपियाँ र प्लस जग्गा खरिद गर्नको लागि 50,000 रुपियाँ र जसको जग्गा छ उसलाई 3,00,000 रुपियाँ मात्रै वितरण अहिले गरिरहेको छ। त्यो किस्ताबन्दमा अहिले भइरहेको छ, त्यो काम चलिरहेको छ। त्यसैले अब यो विपदबाट जोगिनु नै महत्त्वपूर्ण कुरा हो, पछि पुनर्स्थापना राहत भन्नुभन्दा पनि यो पूर्व सतर्कता नै महत्त्वपूर्ण कुरा हो। त्यसको लागि नदी किनारमा तटबन्ध निर्माण गर्ने कुरा त छँदैछ, व्यक्ति स्वयं आफैमा पनि सचेत हुनुपर्ने भयो र हामीले पूर्व सूचना प्रणाली मार्फत दिएको सूचनालाई पालना गरेर सुरक्षित ठाउँमा जानु नै यसको क्षति हुन नदिने उपायमा एउटा योग पर्न सक्छ।
अब अन्त्यमा जिल्ला दैवी प्रकोप उद्धार समितिको संयोजकका हिसाबले बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई कस्तो खाले सल्लाह सुझाव दिनुहुन्छ?
म आम नागरिकहरू जो जोखिममा हुनुहुन्छ, बस्ती नदी किनारमा हुनुहुन्छ, उहाँहरूलाई हामीले दिएको सूचनाको यहाँहरूले पालना गरिदिनु होला र नदीमा ल्याउने काठ अथवा त्यस्तो कुनै सामग्री सङ्कलन गर्ने हिसाबले नदीमा बाढी आएको बेलामा नपसिदिनु होला। त्यसपछि रातको समयमा नदीमा अथवा खोला किनारमा काम नगरिदिनु होला र हाम्रो सुरक्षा निकायले यहाँहरूलाई सचेत चाहिँ गराउँछ, सूचना दिन्छ, त्यो सूचनाको पालन गरेर यहाँहरूले आफ्नो र अरूको समेत ज्यान जोगाउन सक्नुहुन्छ, यसतर्फ ध्यान दिनुहोला भन्ने म अनुरोध गर्न चाहन्छु।
बाँकीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ र सावित्री गिरी अझै बाढी पीडितकै खबर रहेको छ। बर्दियाको 4 वर्षपछि बर्दियाका बाढी पीडितलाई पहिलो किस्ता बापतको 50,000 रुपियाँको दरले राहत रकम वितरण सुरु गरिएको छ। जिल्लाका 3,579 मध्ये 3,000 घरधुरीलाई 50,000 रुपियाँ वितरण थालिएको सहरी विकास तथा डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ। पीडित दावी गर्दै निवेदन दिएका मध्ये 579 घरधुरी सम्पर्कमा नआएकाले उपलब्ध गराउन नसकेको आवास कार्यालयका इन्जिनियर होमनाथ भूषालले बताउनु भयो। पहिलो किस्ता वितरण सकिएपछि दोस्रो किस्ता बापतको 1,50,000 वितरण सुरु गरिने उहाँले बताउनुभयो। आजको कान्तिपुरमा कमल पन्थीले खबर लेख्नु भएको छ।
सल्यानमा भएको बस दुर्घटनाका 9 जना गम्भीर घाइते बोकेर अस्ति दिउँसो 3 बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट उडेको नेपाली सेनाको हेलिकप्टर हिजो साँझसम्म बीच बाटोमै अड्किएपछि घाइतेको बिजोग भएको छ। काठमाडौँका लागि उडेको सो हेलिकप्टर मौसम प्रतिकूल हुँदा बीच बाटोमै अड्किएको हो। 2 दिनदेखि बीच बाटोमै अड्किएपछि बिरामीहरूको झन बिजोग भएको छ। अर्जुन ओलीले आजको नागरिक दैनिकमा भैरवबाट यो खबर लेख्नु भएको छ।
स्थानीय तह निर्वाचन सुरक्षार्थ भर्ना गरिएका म्यादी प्रहरी रित्तै घर फर्किएका छन्। निर्वाचन सकिएपछि म्यादी प्रहरीले रित्तो चेक थमाइयो तर बैङ्क खातामा पैसा भने छैन। उनीहरूलाई 1 सातासम्ममा रकम बैङ्कमा जम्मा हुने आश्वासन दिएको छ। निर्वाचन अवधिभर सुरक्षार्थ खटिएका म्यादी प्रहरीले घर फर्किँदा पारिश्रमिक नपाएकोमा दुखीसो पोखेका छन्। तपाईँहरूले पहल गरिदिनु पर्यो सर, एक म्यादी प्रहरीले नाम नखुलाउने शर्तमा नागरिकसँग दुखेसो पोखे, हामीहरूलाई घर फर्किँदा रित्तो चेक दिएर बिदा गरियो। यो दाङको खबर रहेको छ। दाङबाट देवेन्द्र बस्नेतले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
यसअघि उजुरी दिन छुटेका द्वन्द्वपीडितलाई सत्य निरूपण तथा मेलमिलाप आयोगले उजुरी दिन आग्रह गरेको छ। द्वन्द्वपीडितले उजुरी दिन छुटेको भन्दै गुनासो गरेपछि आयोगले पुनः उजुरी मागेको हो। आयोगले आउँदो साउन 24 गतेसम्म उजुरी दिन पीडितलाई आग्रह समेत गरेको छ। आयोगका अनुसार छुटेका पीडितका उजुरी सङ्कलनका लागि 1 महिनाको समय दिइएको छ। द्वन्द्वबाट सबैभन्दा पीडित प्रदेश नम्बर 6 भने यसअघि 11,000 उजुरी परेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा ललित बहादुर बुढाले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा नयाँ जनप्रतिनिधि प्रतिको पहिलो अपेक्षा
शिक्षा स्वास्थ्य विद्युत जस्ता आदि इत्यादि देशका जल्ला बल्दा समस्याहरूलाई समाधान गर्नुपर्छ
लगायतका सामग्री बाँकी नै छन् अहिलेलाई फेरि व्यापारिक विश्राम
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्
ए त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे
हो त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग बाल रोग सर्जन हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच
एक्सरे भिडियो एक्सरे मुटुको एक्सरे नेबुलाइजर अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा
याद गर्नुहोस् हाम्रा सम्पूर्ण सेवामा महिला ज्येष्ठ नागरिक अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली विद्यानगर 10 कोहलपुर डायनामिक उच्च मावि अगाडि सम्पर्क नम्बर 98 84 53 523
सूचना साइनो बहुउद्देश्य सहकारी संस्था लिमिटेड बाँके नेपालगञ्ज सेवा केन्द्र खजुरा शाखा विगत 3 वर्षदेखि सञ्चालन हुँदै आएको संस्था यही असार 29 गते आफ्नै भवन खजुरा डी गाउँ 11 नम्बर चोक अगाडि सर्ने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभाव जीवहरूमा यसै सूचनालाई आधार मानि उपस्थिति साथै उद्घाटन हुने जानकारी गराइन्छ अध्यक्ष श्री टोप बहादुर खत्री साइनो बहुउद्देश्य सहकारी संस्था लिमिटेड खजुरा बाँके
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज
यो कृष्णसार एफएम
94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्जमा पनि सुन्न सकिन्छ यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबर 20 वर्षपछि भएको स्थानीय तहको निर्वाचनसँगै मतदानमा सहभागी भएका मतदाताहरूले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिबाट विकास र समृद्धिको सपना देख्न थालेका छन् हामीले निर्वाचित जनप्रतिनिधिहरूले पहिलो काम के गरिदियो हुन्थ्यो भन्ने लागेको छ भनेर मतदाताहरूलाई लगातार सोधिरहेका छौँ सुनौ साथी सम्बुथारूले सङ्कलन गरेको नागरिक आवाज
मेरो नाम लोकेन्द्र फुन अपाङ्ग मैत्री भवनहरू बनाइदिनु पर्यो अपाङ्गता भएका साथीहरू चाहिँ हुनुहुन्छ उहाँ चाहिँ आफ्नो अब कामको लागि आउनुहुन्छ सेवा दिनु पर्यो
मेरो नाम तुलसा बिका हो सरस्वती नेपाली बाटो गराउनु पर्यो अब सब जे उसमा घोषणा पत्रमा लेख्नु भएको छ त्यही गर्नु पर्यो
ओम प्रकाश चौधरीको यातायातको बारेमा राम्रो विकास गरिदियोस् भन्ने सबैको इच्छा र चाहना छ
नाम पञ्चराम तमे रोड एकदम पुरै खतम है ग्राभल डामर सब पुरै डाल्न परेको नाला बनाउन परेको धारा धारा साइड साइड
नाम चाहिँ बलबहादुर रावल मेरो अपेक्षा चाहिँ के छ भने चाहिँ सर्वप्रथम चाहिँ एउटा युवाहरूलाई चाहिँ रोजगारीमूलक गर्नु पर्यो र त्यहाँको चाहिँ पूर्वाधारहरूलाई चाहिँ विकास गर्नु यातायात स्वास्थ्य
अभिराम पौडेल उत्तरदायित्व बुझ्नु
पर्यो म अझै मल्ल हरेक कुराहरू चाहिँ आफ्नो चाहिँ निर्वाचन क्षेत्रदेखि लिएर जिल्लाका समग्र विकासका कुराहरूलाई चाहिँ प्राथमिकतामा राखेर काम गर्नुपर्छ जस्तो लाग्छ
मेरो नाम शिवराज मल्ल हो पानी सडकहरू शिक्षा स्वास्थ्य विद्युत जस्ता आदि इत्यादि देशका जल्दा बल्दा समस्याहरूलाई समाधान गर्नुपर्छ भन्ने कुरा जस्तालाई गरिदिनुपर्छ भन्ने अपेक्षा राखेका छन्
बजार अभावमा किसानले फलाएका गोलभेडा सिमला मिर्चा र भन्टा बारीमै कुहिन थालेको छ यो बझाङको खबर रहेको छ आम्दानीको मुख्य स्रोत तरकारी खेती बनाएका थलारा कुच झोता पुगर सुबेडा लगायत गाउँका किसानले फलाएका गोलभेडा सिमला मिर्चा र भन्टा बजार अभावमा बारीमै कुहिन थालेको हो उता दैलेखमा घरमा पुरुष नहुँदा दैलेख नारायण नगरपालिका 2 जहार कुटकी टिका थापालाई खन जोतमा निकै समस्या थियो अहिले गाउँमै हाते ट्र्याक्टर आएपछि त्यो समस्या हटेको छ अहिले उहाँ आफै ट्र्याक्टरले बारी जोत्न सक्ने हुनुभएको छ बारी छिनभरमै जोतेर भ्याउनुहुन्छ आजको नागरिकमा खबर छ
यस्तै रुकुमको कृषि सम्बन्धी खबर छ त्यहाँ पहिलोपल्ट आधुनिक मौरीघार स्रोत केन्द्र स्थापना गरिएको छ जिल्ला कृषि विकास कार्यालयले जिल्लाका 2 ठाउँमा मौरीघारको स्रोत केन्द्र स्थापना गरेको कान्तिपुरले खबर छापेको छ यता बाँकेमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत जिल्लामा सञ्चालन भइरहेका विकासका योजनाहरू को अनुगमन गरिएको छ आर्थिक वर्ष 2073-74 अन्त्यमा जिल्ला समन्वय समिति बाँकेले जिल्लामा सञ्चालनमा रहेका योजनाहरूको अवस्थाबारे स्थलगत अनुगमनलाई तीव्रता दिएको हो दैनिक नेपालगञ्जमा खबर छ
धनगढी उपमहानगरपालिकामा भएको गाडी भएको गाडी नवनिर्वाचित मेयरलाई दिएपछि कार्यकारी अधिकृत मोटरसाइकल चढ्ने गर्नुभएको छ। कार्यकारी अधिकृतले चढ्दै आएको CX-214 नम्बरको टाटा सफारी नवनिर्वाचित मेयरलाई दिएको आजको पश्चिम टुडेमा खबर छ। यता नेपाली सेनाले आफ्नो छुट्टै रेडियो प्रसारण FM सञ्चालनको अभियान थालेपछि नागरिक सर्वोच्चता र आम सञ्चारको विश्वसनीयताको विषय फेरि बहसमा आएको छ। सामाजिक सञ्जालमा त्यस्तो बहस सुरु हुन थालेको हो। सञ्चार मन्त्रालयबाट स्वीकृति लिएर सेनाले दिपायलस्थित पीर्तनाबाट परीक्षण प्रसारण थालेको केही समयपछि यो विषय बाहिर आएको कान्तिपुरमा खबर रहेको छ।
विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको प्रसिद्ध घोडाघोडी ताल दुर्लभ हरिहाँस चरा अवलोकनका लागि लोकप्रिय बन्दै गएको पश्चिम टुडे दैनिकले खबर लेखेको छ। उता टिकापुर कैलालीको खबर छ। ग्राभेलका नाममा लम्की टिकापुर सडक खण्डमा बिछ्याइएको ढुङ्गा छरपष्ट भएपछि दुर्घटनाको जोखिम बढेको स्थानीयले गुनासो गरेको योगेश रावलले नागरिक पश्चिमेलीमा लेख्नु भएको छ। त्यस्तै जुम्लामा अपाङ्ग मैत्री सरकारी कार्यालय नभएको खबर डिबी बुढाले नागरिक पश्चिमेलीमै लेख्नु भएको छ। त्यहाँका करिब 3 दर्जन सरकारी कार्यालय अपाङ्ग मैत्री नभएको अवस्था रहेको छ।
पश्चिम डायरीमा अब नागरिक मत। अधिकार सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल 5 वर्षको हुन्छ। वडामा निर्वाचित जनप्रतिनिधिहरूको मुख्य प्राथमिकता के छन् भन्ने विषयमा वडा अध्यक्षहरू के भन्छन् त सुनौ। बाँकीको कोहलपुर नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष तीरथराम थारूको विचार।
म चाहिँ आफ्नो ओरामा आफ्नो कार्यकालमा आइलानीप्रति जगको सबभन्दा पहिला त्यही कार्यकाल आफ्नै कार्यकालमा त्यही गर्ने हो। त्यसपछि रहेको आफ्नो ओरालाई सबभन्दा व्यवस्थित र सबभन्दा हरियाली एकदम राम्रो ओरा बनाउने भन्ने त्यसैको लागि प्रतिबद्धता जाहेर गर्दछु।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
वर्षात भयो कि बर्दियामा हुलाकी राजमार्गमा पानी ताल, महामारी रूप लिएपछि थारू गाउँमा सिकल सेल जाँच हुँदै।
बाँकेको खजुरा क्षेत्रको समग्र विकासका लागि विज्ञ समूह बनाइने, जाजरकोटका अधिकांश विद्यालय भवनको निर्माण कार्य अधुरो।
पहिरोले ठाउँ ठाउँमा ग्रामीण सडक अवरुद्ध, बझाङमा विद्यालय बग्यो, दाङ अपहरण काण्डका योजनाकार सहित 6 जना पक्राउ।
र म्यादी प्रहरीलाई दाङमा रित्तो चेक, मौसम खराबीले 2 दिनदेखि हेलिकप्टर रोकिँदा सल्यान बस दुर्घटनाका घाइतेको बाटोमै बिजोग।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै राकेश र म तुला बिदा हुन्छौँ। आज असार 28 गते बुधबार, जुलाई 12 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।